कार्यक्रम सरोकार
नमस्कार आदरणीय श्रोता, कार्यक्रम सरकारमा यहाँलाई स्वागत छ। म कार्यक्रम प्रस्तुता माधव विद्रोही। रेडियो भिजन 91.6 मेगाहर्जको तरङ्गमा हामी कार्यक्रम सरोकारका साथ उपस्थित भएका छौँ। यो कार्यक्रम तपाईँ प्रत्येक बिहिबार बेलुकी 7:15 बजे सुन्न सक्नुहुनेछ। यस कार्यक्रम अन्तर्गत हामी समाजले सरोकार राखेका सबै विषयलाई समेट्ने प्रयत्न गर्नेछौँ। मानव जीवनसँग सरोकार राख्ने हरेक क्षेत्र हाम्रो कार्यक्रमको विषयवस्तु हुनेछन्। रेडियो भिजन 91.6 मेगाहर्जको कार्यक्रम सरकारमा आज हामीसँग कुराकानी गर्न झापा बारका पूर्व सचिव अधिवक्ता हेमकला कटेल हुनुहुन्छ। आज हामी उहाँसँग लैङ्गिक हिंसा विरुद्धको 16 दिने अभियानका सन्दर्भमा कुराकानी गर्नेछौँ। हेमकलाजी नमस्कार, कार्यक्रममा स्वागत छ।
नमस्कार।
यो लैङ्गिक हिंसा के हो?
लैङ्गिक हिंसा भनेको चाहिँ यो प्रकृतिसँग जोडिने एउटा विषयवस्तु हो। लैङ्गिक हिंसा आफैमा बनेको हिंसा होइन, यो प्रकृति र दृष्टि र सृष्टिसँग जोडिन्छ। लैङ्गिक हिंसा चाहिँ दृष्टिद्वारा बनाइन्छ र लिङ्ग चाहिँ सृष्टिमै सृष्टि भएर आएको हुन्छ। यसलाई हामी सृष्टि र दृष्टि भनेर भन्न सक्छौँ। दृष्टिद्वारा अथवा समाजले बनाएको महिला र पुरुष बीचको विभेद, महिला भएको कारणले यो काम गर्नुहुन्छ, पुरुष भएको कारणले यो काम गर्नुपर्छ भनेर जुन विभेद छुट्याउने काम गर्छौँ त्यो चाहिँ दृष्टिद्वारा बनाइएको हो। र सृष्टिले चाहिँ महिलाकै भएकै कारणले बच्चा जन्माउनु, बच्चा हुर्काउनु, दुःख गर्नु, यो चाहिँ सृष्टिबाट नै आएको भएकोले त्यो सृष्टिलाई चाहिँ हामी लिङ्ग भन्ने गर्छौँ। र समाजले बनाएको दृष्टिकोणबाट भएको विभेद चाहिँ लैङ्गिकता हो।
सृष्टिमाथि दृष्टिले विभेद गरेको हुनाले
यो चाहिँ त्यसो नै भन्नुपर्छ दाइ।
अब यो लैङ्गिक हिंसाको खास गरी पृष्ठभूमि चाहिँ के हो?
यो लैङ्गिक हिंसाको पृष्ठभूमि चाहिँ यो नेपालको सन्दर्भमा चाहिँ धेरै पहिलादेखि नै महिलाहरूमाथि भएको विभेद, असमानता, सामाजिक असुरक्षाका विषयवस्तुहरू, सांस्कृतिक परम्परागत मान्यताहरू र धर्म संस्कारले गरिआएका चाहिँ विभिन्न खालका विभेदहरूका विरुद्धमा नेपालमा योगमाया देवी लगायतका महिलाहरूले उठाउनु भएका आन्दोलनहरू नेपालको सन्दर्भमा एउटा पृष्ठभूमि रहेको छ। आफ्नै खालको पृष्ठभूमिमा यहाँ समाज सुधारका धेरै अभियानहरू चलेको हामी पाउँछौँ। र यो लैङ्गिक हिंसा विरुद्धको अभियान भनेर विश्वव्यापी रूपमा मनाउनको एउटा पृष्ठभूमि चाहिँ के हो भने डोमिनिकन गणराज्यको त्रिजुलो सरकारले त्यहाँका चाहिँ तिनजना एउटै परिवारका तिनजना दिदी बहिनीहरू, उनीहरूको नाम चाहिँ पेट्रिया मिनर्वा र मारिया भन्ने तिनजना दिदी बहिनीहरू हुनुहुन्थ्यो, जो चाहिँ तानासाई सरकारका विरुद्धमा उहाँहरू चाहिँ लड्नु हुँदै थियो। र उहाँहरू लड्ने क्रममा उहाँहरूलाई क्रूरताका साथ हत्या गरियो। यो हत्या गरिएको दिन भनेको 1960 नोभेम्बर 25 को दिन भएको थियो। र यो 1960 नोभेम्बर 25 को दिन यो हत्या गरिएको कारणले यो हत्यालाई हामीले बिर्सिन नसक्ने र यो चाहिँ एउटा महिला भएकै कारणबाट उनीहरूलाई अमानवीय व्यवहारद्वारा सरकारले हत्या गरेपछि यसको चाहिँ एउटा आगो बल्दै बल्दै गएपछि यो 1991 यसलाई चाहिँ विभिन्न अन्तर्राष्ट्रिय सङ्घ संस्थाहरूले यसलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्छ भनेर यो अन्तर्राष्ट्रिय रूपमा मनाउन थालियो। र 1991 चाहिँ यो विश्वभरि मनाउन थालियो। र यसै क्रममा केही युवाहरूले चाहिँ म हत्या सहदिनँ, हत्या म गर्दिनँ भनेर सेतो रिबन बाँधेर हिँड्ने र एकबद्धता चाहिँ जनाउने चलन पनि त्यहीँबाट सुरु भयो। र अहिले यो 16 दिने अभियान अन्तर्गत अभियानमा जाने मान्छेले हामी चाहिँ सेता रिबन लगाएर हिँड्ने पनि गरेका पनि छौँ। यो चाहिँ एउटा शान्तिको सूचक हो भनेर यो बाँध्ने गरिन्छ।
यो लैङ्गिक हिंसा विरुद्धको 16 दिने अभियान चाहिँ किन र के का लागि मनाइन्छ?
यो चाहिँ 16 दिने अभियान यसलाई त अब हामीले 2-3 ढङ्गले हेर्न सक्छौँ। 16 दिने अभियान किन र के का लागि भन्दाखेरि 16 दिने अभियान आफैमा विश्वभरिमा मानव र मानवका बीचमा चाहिँ समान व्यवहार गरिँदैन भन्ने कुरालाई यसले चाहिँ देखाउँछ। समान व्यवहार गरिँदो रहेनछ र त्यसकारण यो समान असमानताका लागि एउटा चाहिँ लिङ्गको आधारमा गरिने असमान व्यवहारको समानताका लागि यो विश्वभरि मनाउनु पर्छ भन्ने एउटा स्वीकारोक्ति पनि हो। यो चाहिँ असमान छ, विश्वमा असमानता छ र यो मानव मानवका बीचमा असमानता छ अथवा लिङ्ग लिङ्गका बीचमा असमानता छ भन्ने कुराको एउटा स्वीकारोक्ति पनि हो यो। र यो स्वीकारोक्तिलाई स्वीकार गर्दै यो दिवस चाहिँ हामीले अब समानता, असमान अवस्थालाई समानतातर्फ लैजानु पर्छ। एउटा लिङ्गले अर्को लिङ्गलाई अपमानित गरेर हेर्नु हुँदैन अथवा अन्तर आफ्नै लिङ्ग लिङ्गकै बीचमा पनि कसैलाई अपमानित गर्नु हुँदैन र समाजमा एउटा चाहिँ सुखी सम्पन्न र सुदृढ समाज विकासको एउटा चाहिँ अभियानलाई सुरुवात गर्नुपर्छ भन्ने मुख्य कुरा हो। भने अर्को चाहिँ विषय के हो भन्दाखेरि यो विश्वव्यापी रूपमा असम रहेको एउटा असमान अवस्थालाई हेर्दाखेरि त्यो असमान अवस्थालाई समानतामा कायम गराउनका लागि विभिन्न सरकारहरू राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिबद्धताहरू पनि छन् र ती प्रतिबद्धताहरू चाहिँ आफैमा सरकार बीचमा मात्रै भएको प्रतिबद्धताले जनतासम्म पुगेर काम गर्दैन र अभियान चाहिँ के हो भने जनता जनतासम्म पुग्ने र यो चाहिँ हिमालदेखि तराईसम्म, यो चाहिँ नेपालदेखि अमेरिकासम्म विश्वमा भएका 200 मुलुकहरूले नै यो मनाउने भइसकेपछि यो अभियानले चाहिँ विश्वलाई एउटा एकता पनि गरेको अवस्था छ भनेर चाहिँ त्यही कारणले यो चाहिँ हामी मनाउने गर्छौँ।
अहिले हामी रेडियो भिजन 91.6 MHz कार्यक्रम सरकारमा छौँ। हामीसँग कुराकानी गर्न झापा बारका पूर्व सचिव अधिवक्ता हेमकला कटेल हुनुहुन्छ। अधिवक्ताजी, जस्तो लैङ्गिक हिंसा चाहिँ अब महिला हिंसामा परिणत भएको हो,
यसलाई हामीले लैङ्गिक हिंसा महिला हिंसामा परिणत भएको हो भनेर एकै शब्दमा त हामीले भन्न सक्दैनौँ। तर के चाहिँ हो भनेदेखि लैङ्गिक हिंसा भनेको चाहिँ महिला विरुद्ध हुने हिंसा हो भन्ने बुझाइ चाहिँ रहेको छ नेपालकै कन्टेक्स्टमा हेर्दाखेरि पनि। हामी के देख्छौँ भनेदेखि अहिले पनि हामी अहिले यो 16 दिने अभियान हामी मनाइरहेका छौँ र 16 दिने अभियान हामी मनाइरहेका ठाउँमा हामीलाई सामान्य गफगाफकै शैलीमा पनि महिलाहरूलाई चाहिँ तपाईँहरू हिंसा विरुद्धको अभियानमा हुनुहुन्छ होइन त भनेर हाम्रा समकक्षी पुरुष साथीहरूले सोध्ने गर्नुहुन्छ। त्यो पनि हिंसा नै हो नि, त्यो पनि हिंसा हो। अब यो के छ भन्दाखेरि हाम्रो बुझाइ के रह्यो भने महिला हिंसा विरुद्ध महिलाहरूले नै मात्रै लड्नुपर्छ भन्ने पनि रहेको जस्तो हामीलाई चाहिँ अनुभव हुन थालेको छ। र यो महिला हिंसा, यो चाहिँ लैङ्गिक हिंसा महिला हिंसा चाहिँ होइन, महिलाहरूका लागि मात्र हिंसा चाहिँ होइन। यहाँ पुरुष पनि हिंसित छन् र महिला पनि हिंसित छन्। महिलाले महिलालाई नै मात्रै पनि हिंसा गर्नुभएको छ, पुरुषले महिलालाई पनि हिंसा गर्नुभएको छ र महिलाले पुरुषलाई पनि हिंसा गर्नुभएको छ। अब यसलाई हिंसा भन्ने चिज चाहिँ कस्तो चिज रहेछ भनेदेखि यो चाहिँ हामीले अनुभव गर्ने कुरो रहेछ। कुनै कुरा चाहिँ हिंसा, कुनै कुरा गरिरहेको छ, कसैले कुटपिट गरिरहेको छ तर त्यो कुटाई खानेले चाहिँ हिंसा महसुस गरेको छैन। जस्तै हामी हेर्छौँ नि एउटा चाहिँ त्यो मुक्केबाजहरूले मुक्का हानाहान गरेका हुन्छन्, त्यो त कुटाकुट त भइराखेको हुन्छ नि, तर त्यो कुटाकुट चाहिँ के का लागि भन्दा त्यो रमाइलोको लागि गरिराखिएको हुन्छ होइन, एउटा खेलकुदको लागि भनेर गरिरहेको हुन्छ। तर त्यो कुट्नु नै भनेको त राम्रो कुरा त होइन। यद्यपि त्यसलाई चाहिँ के हो भने त्यसलाई उसले अनुभव कसरी, यसलाई कसरी अनुसरण गर्छ त, उसले के गर्छ भन्ने कुरासँग चाहिँ यो सरोकार राख्ने भएकोले गर्दाखेरि यो हिंसा हामीले चाहिँ अनुभव गर्ने कुरा हो। र सबै अपराधहरू कानुनको भाषामा हामीले भन्दा सबै अपराधहरू चाहिँ हिंसा हुन्, तर सबै हिंसाहरू चाहिँ अपराध भनेर चाहिँ हामीले घोषणा गर्न सकेको छैन अथवा कानुनले यो चाहिँ अपराध हो भनेर घोषणा नगरी सजायको क्याटेगोरीभित्र ल्याउन सकिँदैन। त्यो भएपछि धेरै हिंसाहरू चाहिँ सजाय हुनबाट बाहिरै बसेका छन् तर अनुभव चाहिँ के भने हिंसाको अनुभव चाहिँ भइरहेको छ। र यो अहिलेको हाम्रो नेपालको सन्दर्भमा हामीले भन्दाखेरि चाहिँ यो लैङ्गिक हिंसा विरुद्धको अभियान भनेको चाहिँ महिलाहरूले मात्रै मनाउने हो। जस्तै म अनेमा सङ्घको पनि कार्यकर्ता हुँ, म अखिल नेपाल महिला सङ्घको कोशी प्रदेशको सचिव भएको हिसाबले म के देख्छु भने अहिले चाहिँ कुनै पनि पार्टीहरूले चाहिँ लैङ्गिक हिंसा विरुद्धको कार्यक्रम गरेको हामीलाई थाहा छैन, तर महिला सङ्गठनहरूले चाहिँ यो मनाउनु भइरहेको छ। किन यस्तो भयो त, यो त पार्टीहरूले मनाउने होइन त, पार्टीले मनाउने हो नि त, तर पार्टीले चाहिँ नमनाएर यो चाहिँ महिला सङ्गठनहरूले मनाइरहनु भएको छ। अनि जुन चाहिँ सामाजिक सङ्घ संस्थाहरू छन्, जुन सामाजिक सङ्घ संस्थाहरूमा महिलाहरू सम्बन्धी क्रियाकलापहरू गर्ने भनेर जुन भनिएको हुन्छ, तिनै महिलाहरू सम्बन्धी गर्ने क्रियाकलाप अन्तर्गत यो 16 दिने हिंसा पनि मनाइएको छ। यसले गर्दा हजुरले गर्नुभएको क्वेसन चाहिँ नजानेको पाराले यो महिलाहरू विरुद्ध मात्रै हुने हिंसा हो भन्ने समाजको बुझाइ छ कि भन्ने हामीलाई लाग्छ। तर यो बुझाइलाई हामीले अन्त्य गर्नुपर्छ। यो महिलाहरू विरुद्ध मात्रै हुने हिंसा हो भनेर हामीले जुन सन्देश गएको छ, यो सन्देशलाई महिलाहरू विरुद्ध मात्रै हुने हिंसा होइन, यो जो कोहीलाई महिला वा पुरुष वा तेस्रो लिङ्गी वा जोसुकैलाई पनि हुन सक्ने हिंसा हो र यसको विरुद्धमा हामीले एकसाथ लड्नुपर्छ भन्ने सन्देश जान जरुरी छ।
त्यसो भए तपाईँको भनाइअनुसार चाहिँ राजनीतिक नेतृत्वलाई पनि यो लैङ्गिक हिंसा र महिला हिंसाको बारेमा क्लियर दृष्टिकोण छैन, र कसरी अन्त्य गर्नुपर्छ भन्ने कार्यक्रममा आउनु सक्दैन अहिलेको तपाईँको विश्लेषण त्यही हो।
मेरो अहिलेको विश्लेषण यही हो भनेर ठ्याक्कै त नभनौँ, तर हामी के देखिरहेका छौँ भने अहिलेको स्थिति चाहिँ के हो भन्दाखेरि म एउटा घटनाबाट यहाँलाई प्रश्न बनाउँछु। म हिजो मात्रै एउटा कार्यक्रममा गएको थिएँ, मसँग माननीय ज्यू हुनुहुन्थ्यो, म यो माननीय नभनौँ नाम नकाटौँ, एउटा कार्यक्रममा जाँदा ल त्यो कार्यक्रमको संयोजक एकजना महिला हुनुहुन्थ्यो र त्यो कार्यक्रममा हामी पनि त्यहाँ पुग्यौँ। त्यहाँ हामी पुग्दा उहाँले के भन्नुभयो भने यहाँ पाँचजना बस्ने र अरू हामी निस्किने भन्ने भयो। त्यहाँ पाँचजना उहाँहरू जसको मिटिङ थियो उहाँहरू पाँचजना बस्नुहुने र अरू निस्किने भनिरहँदा उहाँले मलाई के भन्नुभयो भने महिलाहरूको नेतृत्व चाहिँ उहाँले गर्नुहुन्छ त्यसकारण हामी निस्कौँ भन्नुभयो मलाई। यसको मतलब के हो भने एउटा कमिटीको सिङ्गो संस्थाको संयोजकै महिला नै छ भने पनि महिलाको नेतृत्व चाहिँ उहाँले गर्नुहुन्छ भनेर भन्नु हिंसा होइन र? हिंसा हो नि त यो। हामीले के हो भन्दा यो चाहिँ साधारण सर्वसाधारण मान्छेले भनेको कुरा चाहिँ थिएन, यो चाहिँ एउटा नीति निर्माण तहमा पुगेका माननीय ज्यू जस्तो मान्छेले भन्नुभएको अभिव्यक्ति गर्नुभएको कुरा थियो। यसले के देखाउँछ भनेदेखि हामी महिलाहरूलाई हेर्ने पनि महिलाहरूकै निम्ति काम गर्ने मान्छेहरू हुन् भन्ने र कुनै काममा जाँदाखेरि पनि यी चाहिँ महिला हुन् र यहाँ आए भन्ने दृष्टिले पहिले चाहिँ हामीलाई महिलाको दृष्टिले हेर्ने, त्यसपछि उस पेसाको दृष्टिले हेर्ने अथवा व्यवसायको स्थितिले हेर्ने, अनि त्यसपछि उसको क्षमता र उसको चाहिँ क्रियाकलापलाई त्यस पछाडि मात्रै हेर्ने दृष्टिकोण भएको कारणले गर्दाखेरि यो चाहिँ महिला हिंसा विरुद्धको मात्रै अभियान जस्तो भएको छ र राजनैतिक नेतृत्वले यो कुरा बुझ्नुपर्छ कि सबैभन्दा पहिला महिला पनि मान्छे हुन्, त्यसकारण यो मानवीय यो चाहिँ महिला र पुरुष अथवा स्त्रीलिङ्ग र पुलुङ्ग दुईटा लिङ्ग नभइकन चाहिँ लिङ्ग यो समाजै चल्न नसक्ने भयो होइन, अर्को पुस्ताको चाहिँ पुस्ता आउन नसक्ने भयो, पुस्ता नै बन्न नसक्ने भएपछि यो प्राकृतिक कुरा हो, यो प्राकृतिक कुरालाई बुझ्न पनि नसकेको हो कि भन्ने हामीले चाहिँ अनुभव गरिरहेका छौँ। र यस्ता कुरालाई चिर्नका लागि सरकारले केवल विकासे बजेट र यो 16 दिने अभियान अन्तर्गत चाहिँ तिमीले एउटा वार्डमा एउटा कार्यक्रम अनिवार्य रूपमा गर्नै पर्छ भनेका आधारमा मात्रै नभएर हरेक दिन हामीले हिंसा विरुद्धका अभियानहरू चलाइरहनु पर्छ र म हिंसा गर्दिन, म हिंसा सहदिन र मैले कतै हिंसा भइरहेको देखेँ भने प्रतिकार गर्न प्रतिबद्ध छु भन्ने कुरालाई चाहिँ हरेक सास सासमा प्रयोग गर्यौँ भने मात्रै यो फेरि सम्भव पनि छ।
भनेपछि तपाईँको आशय चाहिँ अहिले राजनीति गर्ने नेतृत्वमा जो पुरुषहरू हुनुहुन्छ उहाँहरूको उहाँहरूलाई जन्माउने आमा पनि महिला नै हो
भन्ने कुरा बिर्सिनुहुन्छ उहाँहरूले?
बिर्सिनु भएन,
अब बिर्सिनु भएन।
अहिले हामी रेडियो भिजन 91.6 MHz कार्यक्रम सरकारमा छौँ, हामीसँग कुराकानी गर्न झापा बारका पूर्व सचिव अधिवक्ता हेमकला कटेल हुनुहुन्छ। हेमकलाजी, जस्तो नेपालमा लैङ्गिक हिंसाको अवस्था चाहिँ कस्तो?
नेपालमा लैङ्गिक हिंसाको अवस्था दुई खालको अवस्था छ, एउटा चाहिँ लैङ्गिक हिंसाको परम्परागत अवस्था पनि छ जुन चाहिँ अब हामी अहिले पनि देखिरहेका छौँ, गाउँघरमा छुवाछुतको स्थितिहरू देखिरहेका छौँ होइन, जहाँ एउटा दलित छ त्यो दलित र त्यहाँ महिला पनि छ भने वास्तवमा एउटा दलित हुनु र त्यही त्यो महिला पनि हुनु हो भनेदेखि यहाँनिर चाहिँ उसले एउटा मानवले पाउने कुनै पनि प्रकारको सुविधा सेवा मान र खास गरेर आत्मसम्मान नपाएको हामीलाई अनुभव गर्छौँ। यो चाहिँ परम्परागत रूपमा चलिआएको कुरा हो र यसमा चाहिँ दलित र महिला, जनजाति त्यहाँमाथि महिला अथवा पिछडिएको वर्ग र त्यसमाथि पनि महिला छ भनेदेखि यहाँनिर चाहिँ एकदमै धेरै दमित भएर बसेको अवस्था देखिन्छ भने अहिले चाहिँ हाम्रो समाज परिवर्तन भएर राजनैतिक रूपमा हाम्रो समाज खुला भइसकेको छ, महिलाहरू राजनीतिमा आउनुभएको छ र स्थानीय तहमा त 41% महिलाहरू चाहिँ सहभागी भइसक्नु भएको छ, राज्यको तहमा चाहिँ 41% महिलाहरू सहभागी हुनु भनेको यो महत्त्वपूर्ण कुरा हो होइन, निर्वाचित हुनु भनेको यो महत्त्वपूर्ण कुरा हो। यो 41% महिलाहरू चाहिँ स्थानीय तहसम्ममा राजनैतिक क्षेत्रमा उहाँहरू आउँदाखेरि यो समाज त्यसै पनि परिवर्तन भएकै छ, स्वतन्त्रताको महसुस गर्नुभएको भएको छ, हाम्रो समाजले स्वतन्त्रताको महसुस गरेको छ, हाम्रो समाजले हाम्रो देशले एउटा चाहिँ नयाँ संविधान बनाएको छ जुन विश्वभरिकै लागि एउटा अग्रपङ्क्तिको संविधान भनेर हामी चिन्छौँ र संविधानले पनि विभिन्न हक अधिकारहरूलाई सुनिश्चित गरिदिएको अवस्था छ जुन हामीले प्रजातान्त्रिक मुलुक भनेर भनिएका विश्वका ठुल्ठुला मुलुकहरूले पाएको, मुलुकका महिलाहरूले अथवा त्यहाँका नागरिकहरूले प्राप्त गर्नुभएको भन्दा धेरै स्वतन्त्रता र अधिकारहरू हाम्रो देशमा हामीले प्राप्त गरेका छौँ। त्यसकारणले धेरै महिलाहरू, धेरै चाहिँ जनजातिहरू, धेरै चाहिँ दलित वर्गका मान्छेहरू राजनीतिमा सहभागी चाहिँ हुनुभएको छ। यद्यपि त्यो राजनीतिमा सहभागी भएका मानिसहरूलाई चाहिँ अर्को प्रकारको हिंसा त्यहाँ भित्र चाहिँ हिंसा रहेको देखिन्छ। त्यहाँ भित्र के देखिन्छ भन्दाखेरि कसै पनि कुनै संगठनहरुमा हामी के देख्छौं भने यो संगठन निर्माण गरिरहँदा यति सदस्य कमिटी बनाऊ भनेर हामीले भन्छौ, म यो सामाजिक संघ संस्थाको कुरा गर्छु, यसमा 33% महिलाहरु अनिवार्य राख्नु पर्छ सामाजिक संघ संस्थाहरु भन्ने कानूनी व्यवस्था रहेको छ। त्यसकारणले यहाँ 33% महिलाहरु पुर्याइदिनका लागि राखिदिउँ भन्नुहुन्छ। त्यो त्यसो भनिरहँदाखेरि त्यहाँ महिलाहरू पनि हुनुहुन्छ, त्यहाँ नेतृत्वमा महिलाहरू पनि हुनुहुन्छ, यो 33% महिलाहरू राखिदिउँ, फलानु चाहिँ महिला चाहिँ फलानु राखिदिउँ भनेर भनिरहँदाखेरि महिलाहरूको आत्मसम्मानमा चोट परिरहेको छ भन्ने कसैले पनि फिलिङ्स गर्नुहुन्न। यो चाहिँ के हो भन्दाखेरि यो बदलिँदो परिस्थिति हो, यो बदलिँदो हिंसाको एउटा स्वरूप हो कि ऊ स्वयं छ, ऊसँगै काम गरिरहेको छ, ऊ समान ढङ्गले काम गरिरहेको छ र ऊ सक्षम पनि छ। तर ऊ सक्षम छ भने ऊ सक्षमताका आधारमा संगठनमा गयो भने राम्रो हो कि लैङ्गिकताका आधारमा संगठनमा गयो भने राम्रो हो त? ऊ त सक्षमताका आधारमा संगठनमा गयो भने राम्रो हो, त्यस तर उसलाई सक्षमताका आधारमा संगठनमा लाने नभइकन लिङ्गका आधारमा संगठनमा लाने काम गरिन्छ। त्यसकारणले यो एउटा बदलिँदो कुरा हो भनेदेखि राजनीतिमा जानुभएको महिलाहरूमा ठुलो चाहिँ शोषण देखिन्छ, राजनीतिक शोषण हामीहरू देख्छौँ। किनभने महिलाहरूलाई 33% चाहिँ नीति निर्माण तहमा महिलाहरू पुर्याउनु पर्छ भन्ने हाम्रो चाहिँ कानुनी मान्यता रहेको छ, कानुन बनिसकेको छ। कानुनले दिएको जुन अधिकार हो त्यो अधिकार प्रयोग गर्न जाने महिलाहरूमाथि विभिन्न सामाजिक सञ्जालहरूमा विभिन्न खालका टिक्का टिप्पणीहरू गर्ने, राजनीतिमा जाने महिलाहरूलाई चाहिँ उनीहरू राजनीतिक दलका नेताहरूका भरौटे भएर जान्छन् अथवा उनीहरूसँग चाहिँ नकारात्मक भनौँ न के भनौँ यसलाई अब अझै प्रष्टै रूपमा भन्नु पर्दाखेरि यौन क्रियाकलापमा उनीहरू संलग्न हुन्छन् अथवा हँसी मजा मस्करी ठट्यौली गर्नलाई महिलाहरू संगठनमा जान्छन्। अनि जो महिलाहरू हँसी मजा गर्छन् ठट्यौली गर्छन् त्यस्ता खालका महिलाहरू जो पुरुषहरूलाई ती महिलाहरू मन पर्छन् त्यस्ता महिलाहरूलाई चाहिँ राजनीतिका उच्च पदहरूमा लगिन्छ भन्ने खालका चाहिँ एउटा गलत म्यासेजहरू चाहिँ अहिले दिन थालिएको छ। यसको उदाहरणको रूपमा म भन्छु, यो विगत असोज महिनामा एउटा चाहिँ ठुलो भाइरल एउटा चाहिँ भिडियोलाई भाइरल गराइएको थियो। यो चाहिँ सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूलाई चाहिँ जोडेर कम्युनिस्ट पार्टीमा लागेका महिलाहरूको चरित्र हत्या गर्ने काम चाहिँ यो बिर्ता मोडका मेडिकल व्यवसायी म आफू चाहिँ सामाजिक अभियन्ता हुँ भनेर धेरै आमा दिदी बहिनीहरूका चाहिँ हवाला दिँदै आफू चाहिँ एकदम आमा दिदी बहिनीहरूको मान र सम्मान गर्छु भन्ने डङ्का पिट्दै हिँड्ने दुर्गा प्रसाई भन्ने मान्छेले एउटा युट्युबमा चाहिँ एउटा गलत खालको म्यासेज उहाँले चाहिँ प्रसारण गर्नुभयो। त्यो म्यासेज उहाँले प्रसारण गरिरहँदाखेरि यो हामीले के अनुभव गर्यौँ भनेदेखि यो महिला राजनीतिक कार्यकर्ताहरूमाथि गरिने एउटा चाहिँ नवीनतम प्रहार हो र नवीनतम हिंसाको प्रकार हो भन्ने कुरा हाम्रो चाहिँ ठहर रहेको छ र यस्ता विविध कुराहरू रहेका छन्। अर्को के पनि रहेको छ भन्नुहुन्छ भन्दाखेरि अहिले चाहिँ आफ्नो पुरुषहरूले अथवा साहसी मान्छेहरूले कसैमाथि चाहिँ हिंसात्मक गतिविधि गर्नु र त्यो हिंसात्मक गतिविधि गरेपछि आफू रङ्गे हात प्रहरीमा जानु उजुरी दिनु पक्राउ पर्नु म त एकदम सक्षम मान्छे हुँ भन्नु यस्ता खालका गतिविधिहरू पनि उहाँहरूले चाहिँ गरिरहनु भएको छ। यो झापाकै झापामै पनि गत 3-4 महिना अगाडि एकजना पुरुषले महिलालाई चाहिँ श्रीमतीलाई काटेर टाउको लिएर प्रहरी प्रशासनमा जानुभयो र जहाँ चाहिँ पुरुषको यो वीरताको चाहिँ एउटा प्रतीकको रूपमा उहाँ चाहिँ छाती फुलाएर हातमा एउटा हातमा खुकुरी एउटा हातमा श्रीमतीको टाउको बोकेर जानुभयो र त्यो बोकेर गएको कुरालाई चाहिँ युट्युब व्यवसायीहरूले भाइरल गरिदिनु भयो जसले गर्दाखेरि त्यो फलानाले जस्तो तेरो टाउको काटौँला भन्ने चाहिँ काटौँला अनि त्यतिखेर देख्लिस् भनेर महिलाहरूमाथि एउटा चाहिँ त्रासदी थप्ने काम पनि गर्यो होइन। यो पनि एउटा बदलिँदो प्रकारको चाहिँ हिंसा हो भन्ने हामीलाई लाग्छ र अरू विविध हिंसाहरू छन् यहाँनिर यहाँ चाहिँ तपाईँको हामी के देख्छौँ भनेदेखि अहिले विभिन्न कार्यालयहरूमा महिला नभएको कार्यालयहरू अलिक कम्ती नै छन् होइन। पहिलेको तुलनामा हरेक कार्यालयहरूमा महिलाहरू हुनुहुन्छ र त्यो महिलाहरू कार्यालयमा महिलाहरू हुँदाखेरि उहाँहरूलाई आत्मसम्मानमा कसरी ठोस पुर्याइन्छ भने कार्यालयको हाकिम महिला नै हुनुहुन्छ तर त्यही महिलासँग आएर गएर चाहिँ यहाँको हाकिम साहब कहाँ जानुभयो हजुर भनेर चाहिँ क्वेसन गर्छ। सर्वसाधारण मान्छेले त्यसरी सोध्नुहुन्छ क्वेसन गर्नुहुन्छ। यसको अर्थ के हो भन्दाखेरि महिलाहरू एउटा सक्षम हुनुहुन्छ र यसको चाहिँ फर्स्ट पर्सन पनि महिला हुनुहुन्छ भन्ने कुराको एउटा सामान्य सचेतना पनि नराखिकन त्यो महिलालाई महिलाकै दृष्टिकोणले मात्र हेरिरहेको हो कि भन्ने हामीलाई फिलिङ्स हुन्छ र कार्य काम गरिरहँदाखेरि पनि महिलाहरूले नै काम गरिरहँदा चाहिँ दुईटा खालको परीक्षा पास गर्नुपर्ने हुन्छ महिलाहरूले एउटा चाहिँ सबैभन्दा पहिले चाहिँ विश्वास दिलाउन सक्नु पर्यो विश्वास दिनु पर्यो अनि त्यस पछाडि त्यो विश्वासमा उहाँहरू चाहिँ पास हुनुभयो भनेदेखि त्यस पछाडि मात्रै उहाँले काम गर्न पाउने अवसर पाउनुहुन्छ अवसर पाउनका लागि पहिले विश्वासको कसीमा जानुपर्ने कसीमा चाहिँ उहाँहरूले चाहिँ के भन्छ तुलोमा तौलिनु पर्ने र त्यो तुलोमा पुग्यो भनेदेखि मात्रै त्यसपछि काम गर्न पाउने एउटा अवस्था छ महिलाहरूमा यो हामी चाहिँ देख्छौँ र यो बदलिँदो अवस्था हो हिजो महिलाहरू घरको काम गर्नुहुन्थ्यो घरभित्रको शोषण थियो सासूले बुहारीलाई शोषण गरेको अवस्था हामीहरू देख्थ्यौँ अब घरभित्री कामहरूमा शारीरिक शोषणहरू बढी हुने गर्थ्यो भने अहिले चाहिँ मानसिक शोषण र शैक्षिक शोषण पनि गर्ने गरिन्छ र महिलाहरूलाई आर्थिक शोषण पनि धेरैभन्दा धेरै गरिएको हामी देख्छौँ र श्रम गर्ने महिलाहरूले कानुनले त समान कामको समान ज्याला भनेर भनिसकेको छ यद्यपि हामी सरकारी कामहरूमा त हामी यो पाउन सक्छौँ तर जति प्राइभेट कामहरू हुन्छन् यी प्राइभेट कामहरूमा महिलाहरूले अहिले पनि समान कामको समान ज्याला चाहिँ प्राप्त गर्न सक्नु भएको छैन यो पनि एउटा हिंसाको बदलिँदो हिंसाको पाटो हो किनभने महिलाहरूलाई तिमीले घर छोडेर बाहिर जाऊ भन्ने घर छोडेर बाहिर जाऊ चाहिँ भनिन्छ ऊ बाहिर जाँदा घरको काम पनि त्यत्तिकै थाती रहिरहेको हुन्छ दोहोरो काम र दोहोरो शोषण पनि भयो महिलाहरूलाई होइन र यस्तो अवस्था छ अहिलेको स्थिति चाहिँ
अहिले हामी रेडियो भिजन 91.6 MHz कार्यक्रम सरकारमा छौँ हामीसँग कुराकानी गर्न झापा बारका पूर्व सचिव अधिवक्ता हेमकला कटेल हुनुहुन्छ हेमकलाजी जस्तो यो अवस्थामा चाहिँ खास गरी ग्रामीण क्षेत्रका महिलाहरू र सहरी क्षेत्रका महिलाहरू अथवा विपन्न समुदायका महिलाहरू र सम्पन्न समुदायका महिलाहरू अथवा सहरी क्षेत्रका महिलाहरू सुसज्जित समाजका महिलाहरू भनिएको हामीले वर्गीय दृष्टिकोणले यी चाहिँ सभ्य समाजका सुसज्जित समाजका भनेर भन्छौँ सम्पन्न समाजका भन्छौँ यो खालको महिलाहरूमा चाहिँ यो महिला हिंसाका घटनाहरूको चाहिँ स्वरूपलाई कसरी विश्लेषण गर्नुहुन्छ
यसमा चाहिँ यहाँ पनि दुइटै कुरा हामी गर्न सक्छौँ सहरीय महिलाहरूलाई अलिकति फरक ढङ्गको ट्रिटमेन्ट छ सहरीय महिलाहरूलाई फरक ढङ्गले हेरिन्छ र गाउँले महिलाहरूले फरक ढङ्गको चाहिँ शोषणमा पर्नु भएको अवस्था छ गाउँका महिलाहरूलाई एउटा चाहिँ आत्मसम्मानको चाहिँ अहिलेसम्म पनि अवसर प्राप्त भएको छैन हामी के देख्छौँ भने गाउँका महिलाहरूलाई पुरुषले हात उठाएको भने हामी देख्दैनौँ हामी त विभिन्न ठाउँमा जान्छौँ नि हामी विभिन्न ठाउँमा जान्छौँ तर उसको चाहिँ आत्मसम्मान चाहिँ अहिले पनि गाउँका महिलाहरूले पाउनु भएको छैन र सहरका महिलाहरूले धेरै अवसर पाउनु भएको छ र केही बढी आत्मसम्मान चाहिँ उहाँहरूले पाउनु भएको र गाउँका महिलाहरूले आर्थिक स्वतन्त्रताको पाटोमा शारीरिक श्रम असाध्यै धेरै गर्नुहुन्छ तर आर्थिक स्वतन्त्रता चाहिँ उहाँले प्राप्त गर्न सक्नु भएको छैन सानोभन्दा सानो पनि आर्थिक क्रियाकलाप गर्दाखेरि पुरुष अथवा घरको चाहिँ मूलीसँगबाट स्वीकृति नलिकन उहाँले चाहिँ कुनै पनि काम गर्न नसक्ने अवस्था छ भने सहरी क्षेत्रमा चाहिँ महिलाहरू स्वरोजगारको एउटा अवसर आफैले पनि चाहिँ सृजना गर्नुभएको छ र आफै फर्स्ट पर्सन भएर स्वरोजगारहरू सृजना गरेर अरूलाई पनि रोजगारी दिएर बस्न सक्नु भएको अवस्था छ यसकारणले ग्रामीण क्षेत्रमाका महिलाहरूलाई अहिले पनि धेरै दुःख छ र अर्को एउटा चाहिँ गम्भीर पाटो के छ भनेदेखि सहरका होस् या गाउँका होस् जोसुकै महिलाहरू पनि यो यौनजन्य हिंसाबाट चाहिँ समान रूपमा प्रताडित हुनुहुन्छ यहाँ चाहिँ 2-2.5 वर्षका महिलादेखि 80 वर्षका महिलाहरूसम्म पनि यौन शोषणको चाहिँ पीडामा पर्नु भएको एउटा तथ्यहरू हामीले प्राप्त गर्न सकेका छौँ यो कुराले के देखिन्छ भनेदेखि यो यौनजन्य हिंसाको एउटा समान रूप देखिन्छ भने आर्थिक र अलिकति सचेतनाको हिसाबले सहरका महिलाहरूले बढी अवसर प्राप्त गर्नुभएको छ र गाउँका महिलाहरूले अवसरको अभावमा उहाँहरूले शिक्षाको अभावमा उहाँहरूले अहिले पनि धेरै नै हिंसाजन्य चपेटामा डुब्नु परेको स्थिति हामी देख्छौँ
अच्छा शिक्षित महिलाहरूको अवस्थाको बारेमा
शिक्षित महिलाहरूको त दोहोरो भूमिकाको कुरा मैले अघि पनि भनिसकेँ यो चाहिँ विश्वमा नै पहिलोपटक कार्ल मार्क्सले महिलाहरूलाई चुलाबाट निस्किएर तिमी चाहिँ श्रम गर्ने स्थान सम्म जाऊ र आर्थिक स्वतन्त्रता नभई महिला स्वतन्त्रता सम्भव छैन भनेर जब आह्वान गर्नुभएको थियो र विश्वभरिका महिलाहरूले चाहिँ घरबाट चुलो चौको छोडेर चाहिँ बाहिर घरबाट बाहिर निस्किने आँट गर्नुभयो तर समाजले घर बाहिर निस्केका महिलाहरूलाई केही आर्थिक उपार्जन गरेर जान सक्ने एउटा स्थितिसम्म स्वीकार गर्यो भने पनि अहिले पनि महिलाहरूले घरभित्रको काम र घर बाहिरको काम दोहोरो काम सँगै गर्नुपर्ने अवस्था रहेको छ यो मैले पनि गर्नु परेको छ मेरी सासूले गर्नु मेरी छोरी छोरीले पनि गर्नुपर्छ र मेरा छिमेकीहरूले पनि गर्दै आउनु भएको छ र जति बढी महिला शिक्षित छन् ती शिक्षित महिलाहरूले चाहिँ कुरा बुझ्छन् कि जबसम्म यो हिंसा भनेको चाहिँ बुझाइ हो त्यस कारणले जति महिला बढी शिक्षित छन् उति मलाई हिंसा भयो भन्ने कुरा उसले बुझ्छिन् र त्यो जति उनले बढी बुझ्छिन् उ त्यति नै बढी हिंसित हुन्छन् जति महिला अशिक्षित छन् उति उनले चाहिँ म हिंसित छु भन्ने कुरा बुझ्दिनन् जति उनले बुझ्दिनन् उति उनी कम हिंसामा छिन् यो अवस्था चाहिँ यस्तो खालको यो हिंसा भनेको चाहिँ बुझाइमा भर पर्ने कुरा पनि भयो र अब मलाई ठ्याक्कै कुनै पनि कुरा ठ्याक्कै सुन्ने बित्तिकै यो हिंसा भइगयो भनेर मैले जति कुरा मैले एनालाइज गर्न सक्छु एउटा ग्रामीण भेगमा वस्तु चराएर बस्ने महिलाले त पक्कै गर्नुहुन्न गर्नुहुन्छ र सामान्य ढङ्गले ए तैँले त्यो त्यहाँ बस तैँले त्यो कुर्सीमा बस्नु हुँदैन भुइँमा बस भन्दा ठपक्क गरेर उहाँ त भुइँमा बस्नुहुन्छ तर मलाई तैँले कुर्सीमा बस्नु हुँदैन भुइँमा बस भन्यो भने म कुर्सीमा नबसेर भुइँमा बस्दिनँ नि त यो के हो भन्दाखेरि यो मेरो बुझाइ हो बुझाइको कारणले पनि हिंसाको चाहिँ तलमाथि हुने गर्छ
यो हिंसा चाहिँ किन हुन्छ
यो हिंसा चाहिँ किन हुन्छ भन्ने कुरा त म पनि भन्न सक्दिनँ तर यो हिंसा चाहिँ मान्छेले आफूलाई बढी आफूलाई चाहिँ प्रायोरिटी दिने र अर्कालाई चाहिँ मिनिमाइज गर्ने कार्यबाट नै हिंसाको जन्म हुन्छ होला जस्तो लाग्छ
यसको कारण चाहिँ आर्थिक कारणले पनि हो
आर्थिक त एउटा आर्थिक हिंसा हाम्रो चाहिँ अब अहिले तपाईँको कानुन नै आइसकेको छ नि त एउटा चाहिँ लैङ्गिक समानता कायम गर्ने 2071 चाहिँ लैङ्गिक समानता कायम गर्नलाई 5 खालका हिंसाहरू हुन्छन् भनेर चाहिँ परिभाषा गरेको छ यी 5 खालका हिंसाहरूमा एउटा आर्थिक हिंसा एउटा शारीरिक हिंसा एउटा मानसिक हिंसा र अर्को सामाजिक र सांस्कृतिक हिंसा र पाँचौँ भनेको चाहिँ यौनजन्य हिंसा भनेर यसलाई त कानुनले नै परिभाषित गरिसकेको छ त्यसकारण आर्थिक हिंसा त यो छँदैछ र यो भइरहेको अवस्थामै छ
अब अलि आर्थिक हिसाबले चाहिँ आफै निर्णय गरेर चाहिँ अर्थ सङ्कलन गर्ने र खर्च गर्ने तहमा पुगेको महिलाहरू चाहिँ त्यो परिवारबाट त हिंसित हुँदैन नि
त्यस्तो चाहिँ होइन आफै कमाउने आफै ल्याउने आफै खाने र सिङ्गो परिवार आफैले चलाउने महिलाहरू पनि हिंसित हुनुभएको चाहिँ मैले यो देखेको छु म आज मात्रै म एउटा उदाहरण दिन्छु मैले आज भर्खरै मात्रै यहाँसँग मैले इन्टरभ्यू दिनुभन्दा अगाडि एउटा मुद्दा दर्ता गरेँ मैले घरेलु हिंसा सम्बन्धी मुद्दा मैले चाहिँ दर्ता गराएँ भर्खरै झापा जिल्ला अदालतमा एउटा नाबालकको हकमा हामीले मुद्दा दर्ता गऱ्यौँ त्यो मुद्दामा के थियो त्यसको अवस्था के थियो भनेदेखि एकजना महिला पढा लेखाको हुनुहुन्थ्यो होइन उहाँलाई चाहिँ अब परिवारले के गरेछ भनेदेखि पहिले चाहिँ छोराको बिहे गर्नुभन्दा अगाडि नै बुहारी ल्याएपछि अंश लान्छे भनेर छोरालाई चाहिँ नगद यति रुपियाँ तिमीले अंश बुझे बापत भनेर अंश छोराले अंश बुझिहाल्यो बुहारीको चाहिँ विवाह नै गरेको छैन होइन अनि त्यस पछाडि चाहिँ हाम्रो यति करोडौँ दशौँ करोडको सम्पत्ति छ भनेर सम्पूर्ण सम्पत्ति देखाइयो आर्थिक उहाँहरूको सामाजिक पारिवारिक अवस्था देखाइयो केटी माग्यो बिहे गरियो बिहे गरेर लग्यो छोरो जन्मियो पछि छोरो जन्मिसकेपछि उहाँलाई के कुरा थाहा भयो भने मेरो श्रीमानले अगाडि नै चाहिँ अंश लिइसक्नु भएको छ र अलग भिन्न भइसक्नु भएको छ भन्ने कुरो उहाँले थाहा पाउनुभयो परिवारको सम्पूर्ण कुरा उहाँलाई जानकारी पनि भयो हुँदै गएपछि उहाँ त एउटा शिक्षित महिला हुनुहुन्थ्यो उहाँले आफूमाथि त हिंसा भएको महसुस गर्नुभयो घरमा खटपटी के हुने भयो अब यस्तै हुँदै जाँदा पछाडि उहाँहरूको बिचमा श्रीमान श्रीमतीको बिचमा चाहिँ सम्बन्ध विच्छेद भयो सम्बन्ध विच्छेद हुँदाखेरि त्यो परिवारले बच्चा चाहिँ नाबालक छोरो चाहिँ श्रीमतीसँग श्रीमतीको चाहिँ संरक्षणमा रहने तर श्रीमतीले चाहिँ अंश नपाउने नाबालकको अंश चाहिँ बाउसँग रहने यहाँ हजुरले के कुरा बुझ्न जरुरी छ भने नाबालकको सम्पत्ति चाहिँ बाबुको संरक्षणमा रहने नाबालक चाहिँ आमाको संरक्षणमा रहने र नाबालकको आमाले चाहिँ बाबुसँगबाट अंश पनि नलिने गरेर यसरी चाहिँ सम्बन्ध विच्छेद गरियो उहाँहरूको सम्बन्ध विच्छेद गरिसके पछाडि अब अहिले आमाले त के गर्नु पर्यो भने उहाँ त रोजगारीमा जानु पर्यो उहाँ रोजगारीमा जाने भनेपछि अब रोजगारीमा नगई त बच्चा पढ्न सक्दैन आमा रोजगारीमा जाने त घरमा बसेर पढाउँछेस् छोरो तैँले छोरो राख्न पाउँछेस् होइन त कतै गएर रोजगारीमा त जान्छेस् भनेदेखि छोरो म लैजान्छु उहाँले यस्तो गर्नुभयो हेर्नुहोस् अब यो शिक्षित महिलालाई कति ठुलो कठिन होला यो अवस्था होइन यो चाहिँ मैले रियल घटना यहाँलाई भने होइन योभन्दा अरू धेरै कुरा म नभनौँ यो विचाराधीन मुद्दा हो त्यस कारणले योभन्दा धेरै कुरा नभनौँ र यहाँ कस्तो सोच छ कि कस्तो सोच्यो न्यायकर्ताले के सोचिदिनु भयो अथवा त्यहाँ कानुन व्यवसायीहरूले के सोचिदिनु भयो त्यो घरको श्रीमानले के सोच्नुभयो कि त्यो एउटा नाबालक बच्चाले खाने पाउने उसको भएको सम्पूर्ण कुरा चाहिँ बच्चाको लागि मासिक यति दिन्छु म भनेर पनि नभनिकन आमालाई अंश पनि नदिकन बच्चाको अंश बाबुसँग राखेर आमालाई बच्चा संरक्षण गरेर दिने भनेपछि कस्तो होला यो हिंसा होइन? यस्तो परिस्थिति चाहिँ धेरै महिलाहरूले खप्नु भएको छ र जो महिला हिंसा खप्न सक्नुहुन्न नि जो महिलाले आफूलाई हिंसा भएको भन्ने कुराको अनुभूति गर्नुहुन्छ नि त्यस्ता महिलाहरू धेरै एक्लै भएर बस्नु भएको पनि हामीले चाहिँ घटना देखेका छौँ। र मलाई एकजना क्लाइन्टको म घटना यहाँलाई सुनाउँछु। एकजना क्लाइन्टले मलाई के भन्नु भने वकिल साहब हिंसा भनेको के हो तपाईँलाई थाहा छ भनेर मलाई मेरो चेम्बरमा आएर बसेर उहाँले सोध्नुभयो। अनि म छक्क परेर हेरिराखेँ। अब मलाई उहाँले हिंसा भनेको के हो भनेर नबोल्नु पनि हिंसा हो भनेर उहाँले मलाई भन्नुभयो। कसरी नबोल्नु पनि हिंसा हो भन्दाखेरि उहाँले के भन्नुभयो भने मेरो श्रीमान मसँग वर्षौँसम्म बोल्नु भएको छैन। एउटा परिवारमा हामी सँगै बस्छौँ, सँगै बस्दा मेरो श्रीमान मेरो घरमा मैले पकाएको खानुहुन्न, मैले बोलाउँदा आउनुहुन्न, मसँग आएर बोल्नुहुन्न, मलाई मानवोचित व्यवहार उहाँले गर्नुहुन्न, मेरो खुसीको वास्ता उहाँले गर्नुहुन्न, यतिखेर म कति हिंसामा परेको छु होला, यसलाई यो कुरालाई चाहिँ कसले समेटेर कहाँनिर समेटिन्छ यो हिंसाको परिभाषाभित्र, मेरो श्रीमान मसँग नबोल्दा मलाई परेको पीडा कसले समेटेर बोलिदिन्छ होला भनेर उहाँले मलाई क्वेसन गर्नुभएको थियो र म यसको जवाब दिन नसक्ने अवस्थामा थिएँ। म यसैबाट के प्रश्न बनाउन चाहन्छु भने जसले धेरै अध्ययन गरेको छ, जसले धेरै पढेको छ, जो शिक्षित महिला छ, उसले बढी हिंसा भएको अनुभव गरेको छ।
एकदम हामी अब अन्तिम छौँ। यो लैङ्गिक हिंसा विरुद्धको स्वर दिने अभियानको उद्देश्यहरू चाहिँ के हुन्?
यसका त विभिन्न उद्देश्यहरू छन्। धेरै उद्देश्यहरूले नै यो चाहिँ गर्न सुरु गरिएको नै हो होइन। यो अन्तर्राष्ट्रिय रूपमा गरिएको भए पछाडि विश्व परिवारले एक भएर लैङ्गिक लिङ्गका आधारमा हुने हिंसालाई अन्त्य गर्नका लागि यो सूचना सम्प्रेषण गर्ने एउटा अभियान पनि हो र राष्ट्र र अन्तर्राष्ट्रिय स्तरमा विभिन्न सन्धिहरू भएका छन्, सम्झौताहरू भएका छन्, अन्तर्राष्ट्रिय कार्यक्रमहरू भएका छन्, तिनीहरूले गरेका निर्णयहरू छन् र तिनीहरूले व्यक्त गरेका प्रतिबद्धताहरू छन् र ती प्रतिबद्धताहरूको पैरवी गराउने र जनता समक्ष पुर्याउने काम गर्ने एउटा चाहिँ यसले महत्त्वपूर्ण भूमिका यसले निर्वाह गरेको छ र विभिन्न कार्यक्रम मार्फत हामी सरकारी कार्यक्रमहरू, अन्तर्राष्ट्रिय कार्यक्रमहरू होइन, विश्वभरि भएका गतिविधिहरूलाई चाहिँ हामी कार्यक्रम मार्फत जनता समक्ष पुर्याउने काम गर्छौँ र यसले पैरवीको काम गरेको छ। र दोस्रो कुरा के छ भन्दाखेरि यस्ता लैङ्गिक हिंसा विरुद्धको यो अभियान आउने बेलामा समाजका अगुवा वर्गहरूले चाहिँ तथ्याङ्कहरू सङ्कलन गर्ने गर्नुभएको छ र तथ्याङ्कहरूलाई पुस्तकको रूपमा, लेखको रूपमा, रचनाको रूपमा यसलाई चाहिँ बाहिर ल्याउने, अभिव्यक्ति गर्ने र सत्य तथ्यलाई चाहिँ समाज समक्ष पुर्याउने अर्को काम पनि यो चाहिँ यो बेलामा हुने गरेको छ र यसको दोस्रो उद्देश्य चाहिँ त्यो पनि रहेको छ। र अर्को के हो भन्दाखेरि लैङ्गिक उत्तरदायी बजेट निर्माण गर्ने कुरा र लैङ्गिक उत्तरदायी बजेट निर्माण गर्नका लागि तलदेखि माथिसम्मको सरकारी संरचनाहरूमा एउटा लबिङ गर्ने कार्य पनि यसले चाहिँ गरेको छ। यो लैङ्गिक हिंसा विरुद्धको अभियानले यो काम गर्नलाई पनि एउटा पृष्ठभूमि तयार गरेको छ र यो पृष्ठभूमि एउटा फाउन्डेसन हो। यो फाउन्डेसन तयार गर्ने काममा यो चाहिँ यो कार्यक्रमको यो अभियानको चाहिँ महत्त्वपूर्ण भूमिका रहेको छ। र अर्को छ समाजमा एउटा चाहिँ एकता र प्रतिबद्धताको कुरा पनि रहेको छ। मैले हिजोसम्म मलाई हिंसा के हो भन्ने मैले सुनेको थिइनँ भने आज सुन्न पाएको छु। हिजो मलाई कता जाने, मलाई कहाँ सेवा गर्ने भन्ने म एउटा सेवाको अवसर खोजिरहेको छु भने आज मैले सेवाको अवसर प्राप्त गरिरहेको छु होइन। मैले यो क्षेत्रमा काम गर्नुपर्छ भन्ने मलाई लागिरहेको छ। त्यसकारणले यो चाहिँ एकता र प्रतिबद्धताको लागि पनि यो चाहिँ कार्यक्रम महत्त्वपूर्ण छ। र अर्को पनि कार्यक्रम छ यसमा यो हिंसा मैले अघि पनि प्रसङ्गवश अघि पनि मैले के कुरा उठाएँ भनेदेखि सबै अपराधहरू चाहिँ हिंसा हुन् र सबै हिंसाहरू चाहिँ अपराध होइनन्। जबसम्म अपराधलाई राज्यको कानुन बनाएर अपराध हो भनेर घोषणा नगरी कुनै पनि कार्य अपराध हुँदैन। तर यो हिंसा चाहिँ एउटा कार्य हो होइन र यो अभियानले चाहिँ नयाँ नयाँ हिंसाका जुन प्रारूपहरू छन् नि अघि हामीले चर्चा गर्यौँ यी प्रारूपहरू जुन देखा परिरहेका छन् यिनीहरूलाई पनि अब अपराधको कोटीमा लैजानका लागि होइन र अपराधको कोटीमा लैजान र यसलाई चाहिँ सजायद्वारा यसलाई चाहिँ कमजोर बनाउनका लागि अपराधीलाई सजाय दिलाउनका लागि पनि यो एउटा चाहिँ अभियानले महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ र यो गर्नु पनि यसको अर्को महत्त्व रहन्छ, उद्देश्य हो। र अर्को यसको विशेष गरेर अब हामी अन्त्यमा पुगिसकेका छौँ र यसलाई म एक शब्दमा भन्नुपर्दाखेरि, निष्कर्षमा भन्नुपर्दाखेरि यो अभियानको भरिमा हामीले चाहिँ 16 दिनको अभियान सञ्चालन गरिरहँदाखेरि 25 नोभेम्बरको दिन दिन अन्तर्राष्ट्रिय महिला लैङ्गिक हिंसा विरुद्धको अभियानको दिन र त्यो दिनदेखि 10 डिसेम्बर अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको दिनसम्म विभिन्न दिवसहरू मनाउँछौँ हामीहरू र ती विभिन्न दिवसहरूमा त्यहाँ अपाङ्गता दिवस मनाउँछौँ हामी लगायतका विविध दिवसहरू यहाँ हरेक दिनका दिवसहरू छन् यहाँनिर 16 दिवस मनाउँछौँ हामी यो बिचमा ती दिवसहरूले पनि मानव अधिकार समानता स्वतन्त्रता कानुनी राज्य र सामाजिक न्यायको विषयमा नै वकालत गर्ने गरेको छ र यसको चाहिँ अर्को मूल उद्देश्य यो चाहिँ कानुनी राजको स्थापना गर्ने र समतामूलक समाजको स्थापना गर्ने जस्ता कामहरू कुराहरू यसभित्र चाहिँ परेको हामीले देख्छौँ र गतिशील समाजमा परिवर्तनशील अपराधहरू परिवर्तनशील घटनाहरू हुन्छन् र ती परिवर्तनशील घटनाहरूलाई अपराध कोटीमा ल्याउँदै समाजलाई एउटा चाहिँ कानुनी राजको रूपमा प्रजातन्त्रको अग्रगतिमा प्रजातन्त्रलाई अग्रगतिमा प्रयोग गर्दै लैजानको लागि र समानतामूलक समाज स्थापना नै यसको मूल कुरा हो र अन्तिममा मैले एक शब्दमै यहाँहरूलाई भन्दा लैङ्गिक समानताका लागि विश्व एकता नै यो कार्यक्रमको मूल उद्देश्य हो भन्ने मलाई लाग्छ।
हस्, यहाँले महत्त्वपूर्ण समय दिनुभयो, म रेडियो भिजनको तर्फबाट यहाँलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु।
धन्यवाद, म पनि आजको यो कार्यक्रममा सहभागी गराउनु भएकोमा रेडियो भिजन कार्यक्रमको सम्पूर्ण खास गरेर माधव विद्रोही दाई र सम्पूर्ण टिमलाई म हार्दिक धन्यवाद ज्ञापन गर्छु र मेरो यो कार्यक्रममा सुनिदिनुहुने सम्पूर्ण श्रोताहरूलाई हार्दिक नमन गर्न चाहन्छु। धन्यवाद।
आज हामीले रेडियो भिजन 91.6 MHz कार्यक्रम सरोकारमा झापा बारका पूर्व सचिव अधिवक्ता हेमकला कटेलसँग कुराकानी गर्यौँ। वास्तवमै नेपालमा महिला घरेलु हिंसाको अवस्था अलि बदलिँदो अवस्था छ, हिंसाका प्रकृतिहरू परिवर्तन हुँदै गइरहेका छन् भन्ने कुरा उहाँले जानकारी गराउनु भएको छ। कुराकानीसँगै कार्यक्रम सरकारको निर्धारित समय सकिएको छ। कार्यक्रमबारे यही सल्लाह सुझाव भए हाम्रो स्टुडियोको फोन नम्बर 023-535-513 र 535-514 सम्पर्क गर्न सक्नुहुनेछ। रेडियो भिजनको सबै कार्यक्रमहरू अनलाइनबाट पनि सुन्न सकिनेछ। www.radiovision.com.np बाट हाम्रा सबै कार्यक्रमहरू सुन्न सक्नुहुनेछ।